यस विजय खबर का साथमा पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785154 र 9862124437
नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभर एकैसाथ प्रसारण भइराखेको बिहान 36 बजेको विजय खबरमा हिमा आर्यालको नमस्कार। शुरुआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटका युवाहरूद्वारा नमुना संसदको अभ्यास सफल नेतृत्व बनाउन कार्यक्रमले सहयोग पुगेको मेयर पौडेलको दावी। आगामी नीति तथा कार्यक्रममा युवाहरूको सुझाव पनि लिने उपमेयर कण्डेलको प्रतिबद्धता। मौलाकालिका मन्दिरको 39 औं साधारण सभा सकियो, अध्यक्षमा पुनः शालिकराम सापकोटा चयन। महादेव सेवा मन्दिर सेवा समिति गैंडाकोट छको अध्यक्षमा पुनः भूषाल। भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरूलाई इमेल इन्टरनेट चलाउन सिकाइँदै। नवलपुरको नेकपा एकता स्थानीय तहमा टुङ्गियो। भरतपुरको एक सरकारी विद्यालयमा कन्सल्टेन्सी सञ्चालन। कारवाहीका लागि चौतर्फी दबाव। लगातार वर्षात भएपछि चितवनका इँटा उद्योग बन्द। र चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमनका लागि 6 समूहमा विभाजन। चेपाङ मार्गको कालोपत्रे जारी। चितवन र धादिङको दूरी छुटिँदै।
काठमाडौँका यौन निसन्तान महिला प्रजनन रोगका वरिष्ठ डाक्टर यही महिनाको 23 गते भरतपुरमा नेपाल वान टिभीबाट प्रसारित रात परेपछि कार्यक्रमका यौन रोग परामर्शदाता डाक्टरबाट यौन छाला तथा प्रजनन रोग निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। सबै प्रकारका शारीरिक मानसिक यौन समस्या, उत्तेजना नहुने, गुप्त रोग, पिसाब पोल्ने, शुक्रकीटको वृद्धि विकास सम्बन्धी, महिलामा हुने सम्पूर्ण यौन रोग, लिकोरिया, महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, दाग, डन्डिफोर, कालो चाया पोतो, जिउ चिलाउने, खटिरा आउने, यौन तथा छालाजन्य रोगहरू। डाक्टर आउने मिति यही महिनाको 23 गते बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान माता मनोकामना आरोग्य केन्द्र भरतपुर 10 चितवन सीएमसी अगाडि भरतपुर आयल स्टोर सँगै। फोन 0555209068, मोबाइल 9845551577। हामी कहाँ सातै दिन विशेषज्ञद्वारा चेकअप गरिन्छ।
ओल्डर प्लम्बर इलेक्ट्रिसियनहरूलाई 15 दिनमा कतारमा जाने सुवर्ण अवसर। कतार स्थित प्रतिष्ठित कम्पनी स्याक कम्पनीको लागि ओल्डर 101 जना 1266+ खाना बस्न फ्री, इलेक्ट्रिसियन 101 जना 1266+ खाना बस्न फ्री, प्लम्बर 101 जना 1266+ खाना बस्न फ्री, फायर अलार्म 25 जना 1500+ खाना बस्न फ्री, डिभी केबल ट्याक 25 जना 1500+ खाना बस्न फ्री सहितको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। प्री अन्तर्वार्ता धमाधम भइरहेको छ। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा यही वैशाख 16 गते चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
सम्पर्क सगुन ओभरसिज सर्भिसेस प्राली सही चोक सँग मार्केट। फोन 0656742442, मोबाइल 9855583969 र 9701449970।
आज मिति विक्रम सम्बत 2076 साल वैशाख 16 गते सोमबार, वैशाख कृष्ण पक्षको दशमी तिथि, सन् 2019 अप्रिल 29 तारिक। अब खबर विस्तारमा। गैंडाकोटका युवाहरूले नमुना युवा संसदको स्थापना र अभ्यास प्रस्तुत गरेका छन्। 24 वर्ष मुनिका युवाहरूले यो अभ्यास गरेका हुन्। 3 दिनको प्रशिक्षणपछि आइतबार नगर क्षेत्रका 43 जना युवाहरूले नमुना युवा संसदको स्थापना र अभ्यास गरेका हुन्। संघीय संसदमा भए जस्तै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख चयनदेखि सचेतक, मर्यादापालक चयन गरिएको थियो। प्रतिपक्ष र सत्तापक्षदेखि लिएर मन्त्रीमण्डल गठन, विशेष समय र शून्य समयमा बोल्ने तरिकाको समेत अभ्यास गरिएको थियो। बिहिबारदेखि विजय सामुदायिक शिक्षा सदनको सभाहालमा सुरु भएको सो कार्यक्रमको आइतबार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले समापन गर्दै यो अभ्यासबाट भोलिका दिनमा युवाहरू नेतृत्व लिन तयार रहेको देखिएको बताउनु भएको छ। युवाहरूले नगर पालिकालाई झकझक्याउँदै सरकारका विषय उठान गरेको समेत बताउनु भएको छ। साथै नगर प्रमुख पौडेलले युवाका चासोका विषयलाई सम्बोधन गर्दै जाने समेत बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिका उपप्रमुख विष्णु कुमारी कण्डेलले संसदीय यो अभ्यासबाट यसबाट पनि युवाहरू अब नेतृत्व लिन सक्षम छन् भन्ने पुष्टि भएको बताउनुभयो। युवाहरू वर्तमानको साझेदार र भोलिका कर्णधार रहेको जनाउँदै उहाँले आगामी दिनमा नगरपालिकाबाट नीति तथा कार्यक्रम ल्याउँदा युवाहरूसँगै छलफल गरेर बजेट विनियोजन गर्ने समेत बताउनुभयो। प्रमुख प्रशिक्षक राष्ट्रिय युवा परिषदका उपसचिव ध्रुवराज पौडेलले युवाका मुद्दालाई मुखरित गर्ने थलोको रूपमा यो कार्यक्रम केन्द्रित रहेको बताउनु भएको छ। कार्यक्रमको सहजीकरण गैंडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्माले गर्नुभएको थियो। उहाँ हिजैदेखि कालिका नगरपालिकामा सरुवा हुनुभएको छ। उहाँको स्थानमा नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाई आउनु भएको खबर छ। धार्मिक सेवा समिति मौलाकालीका मन्दिरको 12 अधिवेशनले पुनः अध्यक्षमा शालिकराम सापकोटालाई चयन गरेको छ। यस्तै सचिवमा सुरेन्द्र प्रसाद रेग्मी र कोषाध्यक्षमा दिल्ली प्रसाद निर्विरोध चयन हुनुभएको छ। बाँकी पदको चयन आज गरिने व्यवस्थापक मोती भण्डारीले विजय एफएमले जानकारी दिनुभएको छ। यसैबीच सन्त समाज नेपालका अध्यक्ष ज्ञानानन्द सरस्वती महाराजले कर्मयोगीहरूको योगदानले नै मौलाकालीका मन्दिरले विश्व समुदायमा परिचित हुन सफल भएको बताउनु भएको छ। धार्मिक सेवा समिति मौलाकालीका मन्दिरको 39 साधारण सभा एवं 12 अधिवेशनको प्रमुख अतिथिको रूपमा रहनुभएका स्वामीजीले धार्मिक सेवा समितिको काम सबैका लागि अनुकरणीय रहेको बताउनुभयो। मन्दिरका पूर्व अध्यक्ष विष्णु हरि रिमालले सत्कर्मको बिउ रोपेको हुनाले आज समुदायका माझ अभिनन्दित हुने अवसर प्राप्त गरेको बताउनुभयो। समाजसेवी ओम प्रसाद सापकोटाले 30 दशकमा मन्दिरमा पानी खाना यातायातको जस्तो समस्या थियो त्यसको तुलनामा अहिले सानो स्वर्गको रूपमा विकसित भएको बताउनुभयो। गैंडाकोट दुईका वडाध्यक्ष ध्रुवराम पौडेल, हनुमान मन्दिरका अध्यक्ष टीकाराम सापकोटा, युवा उद्यमी कमल प्रसाद कण्डेल, धौलागिरी टोल विकास संस्थाका अध्यक्ष विष्णु पन्थी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। साधारण सभामा सदस्यका संस्थाका सचिव सुरेन्द्र रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मौलाकालिकामा आध्यात्मिक पुस्तकालय स्थापना, खानेपानीको लागि पाइपलाइन विस्तार, विभिन्न स्थानमा बाटो मर्मत कार्य, धार्मिक पर्यटकीय पदमार्गको कामहरू गरिएको बताउनु भएको छ। साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिल्ली प्रसाद पाठकले आमदानीतर्फ विकास खर्च 14,96,000 र साधारणतर्फ 1,35,00,000 आमदानी भएको बताउनु भएको छ। यसै गरी खर्चतर्फ पनि विकास शीर्षकमा 37,00,000 र साधारणतर्फ 1,00,00,000 खर्च भएको कोषाध्यक्ष पाठकले बताउनु भएको हो। आन्तरिक लेखा समितिका संयोजक गणेश शर्मा पौडेलले पनि कोषको अवस्था पारदर्शी रहेको बताउनु भएको छ। संस्थाका उपाध्यक्ष काशीनाथ कण्डेलले स्वागत मन्तव्य राख्नु भएको साधारण सभामा संस्थाका अध्यक्ष शालिकराम सापकोटाले मन्दिरको हित र संरक्षणको लागि आफू सदैव कटिबद्ध रहेको बताउनु भएको छ। श्री महादेव मन्दिर सेवा समिति महादेव भर्याङ गैंडाकोट 6 प्रथम साधारण सभा तथा अधिवेशनले मन्दिरको अध्यक्षमा पुनः थानेश्वर भूषाललाई चयन गरेको छ। 11 सदस्यीय समितिको उपाध्यक्षमा गौरीश्वर लामिछाने, सचिवमा देव बहादुर गुरुङ, सहसचिवमा केशव गैरे र कोषाध्यक्षमा नारायण अधिकारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा सुभद्रा अधिकारी, नारायण दत्त अधिकारी, विमला गुरुङ र रीता सापकोटा चयन हुनुभएको निर्वाचन समिति संयोजक लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिनु भयो। 11 सदस्यीय समितिमा पछि समितिले 2 सदस्य थप गर्ने अध्यक्ष थानेश्वर भूषालले जानकारी दिनुभयो। पण्डित चेतराज कण्डेलको प्रमुख आतिथ्य एवं मन्दिरका अध्यक्ष थानेश्वर भूषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा यसअघि सञ्चालित यज्ञ मूल समिति संयोजक कृष्ण प्रसाद बगाले, आर्थिक समिति संयोजक कृष्ण प्रसाद सापकोटा, मन्दिरका आजीवन सदस्य नरहरि सापकोटा, टोल सञ्जालका अध्यक्ष श्री भारद्वाज सीताराम, रामघाट सेवा समिति मन्दिरका अध्यक्ष हिमलाल सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। यस क्षेत्रकै पुरानो ऐतिहासिक मन्दिरको संरक्षणमा स्थानीयले चासो जनाएको मन्दिरका सचिव देव बहादुर गुरुङले जानकारी दिनुभयो। नेपाल कुमाल समाज सुधार समिति जिल्ला कार्य समिति चितवनको अध्यक्षमा ज्ञान बहादुर कुमाल चयन हुनुभएको छ। हिजो गरिएको बन्द सत्र कुमालको नेतृत्वमा सम्मानित वरिष्ठ उपाध्यक्षमा ज्ञानु कुमाल, उपाध्यक्षमा सोमबहादुर कुमाल, सचिवमा योजना कुमाल, कोषाध्यक्षमा मीना कुमाल लगायत 12 सदस्य चयन गरेको हो। वैशाखी 1 गते कुमाल जातिको प्राकृतिक धर्म पूजाको दिन गरिएको अधिवेशन बैठकमा विभिन्न कारणले निष्कर्षमा पुग्न नसकेपछि हिजो गरिएको वृहत छलफलपछि समितिले सफलता प्राप्त गरेको हो। कार्यक्रमका संयोजक केन्द्रीय उपाध्यक्ष सीताराम कुमालको संयोजकत्वमा भएको बन्द सत्रमा केन्द्रीय अध्यक्ष केवल पालपालीको प्रमुख आतिथ्यता रहेको थियो। केन्द्रले जिल्ला एकताको विषय टुङ्गो लगाएपछि नवलपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता स्थानीय तहमा टुङ्गिएको छ। 4 नगरपालिका र 4 गाउँपालिका रहेको नवलपुरमा नगरपालिकामा 2-2 अध्यक्ष र 2-2 सचिव बाँडिएको छ भने 4 गाउँपालिका मध्ये 3 पूर्व एमाले र 1 पूर्व माओवादी केन्द्रले अध्यक्ष लिएको छ। यस्तै गाउँपालिकामा 3 सचिव माओवादी केन्द्रले र 1 सचिव एमाले लिएको छ। 8 स्थानीय तह मध्ये काउसुती नगरपालिका र बौद्धिक काली नगरपालिकाको अध्यक्ष र सचिवको नाम टुङ्गो लागेको छैन भने बाँकी 6 स्थानीय तहमा नाम जिम्मेवारी समेत तय गरिसकेको छ। गैंडाकोट नगरपालिकामा अध्यक्षमा पूर्व एमालेका सडानन्द लामिछाने, सचिवमा पूर्व माओवादीका श्याम सुन्दर लामिछाने चयन हुनुभएको छ। यस्तै देवचुरी नगरपालिकामा अध्यक्षमा पूर्व माओवादीका प्रेमा खनाल र सचिवमा पूर्व एमालेका दिलाराम पाण्डे चयन हुनुभएको छ। यस्तै काउसुती नगरपालिकामा अध्यक्षमा पूर्व यस्तै मध्यबिन्दु नगरपालिकामा अध्यक्षमा पूर्व माओवादीका टीकाराम घरती मगर र सचिवमा एमालेका दुर्गा प्रसाद भुर्तेल चयन हुनुभएको छ। यस्तै बुलिङटार गाउँपालिकामा अध्यक्षमा पूर्व एमालेका टङ्क माकिम, सचिवमा पूर्व माओवादीका एम बहादुर सारू चयन हुनुभएको छ। बौद्धिक काली गाउँपालिकामा चयन हुन बाँकी रहेको छ। हुप्सेकोटमा भने अध्यक्षमा पूर्व माओवादीका चन्द्रबहादुर थापा र सचिवमा पूर्व एमालेका झविलाल राणा चयन हुनुभएको छ। यस्तै विनय त्रिवेणी गाउँपालिकामा अध्यक्षमा पूर्व एमालेका रिपलाल विश्वकर्मा र सचिवमा पूर्व माओवादीका कृष्ण प्रसाद पाण्डे चयन हुनुभएको छ। चलचित्रकर्मीहरूले चितवनलाई राजधानी काठमाडौँ पछिको दोस्रो व्यापारिक बजारका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा 50% र मफसलमा 50% व्यापार हुँदा 50% को 10% कारोबार चितवनमा मात्रै हुने गरेको जानकारहरूले बताएका छन्। चितवनका धेरै फिल्महरू जसो बन्द भएका छन्, केहीको स्तर उन्नति गरिँदैछ। चलचित्रमा 15 लाखको व्यापार हुँदा नेपालभरि 1.5 करोडको व्यापार हुन्छ, चितवनमा 15 लाखको मात्र व्यापार हुन्छ। चलचित्रकर्मीहरूले पनि चितवनलाई चलचित्र छायाङ्कनदेखि प्रमोसनसम्ममा विशेष प्राथमिकता दिने गरेको पाइन्छ। महिनामा झन्डै 3-4 चलचित्रको प्रमोसन कार्यक्रम यहाँ गरिन्छ, तर यहाँका चलचित्र हलहरू मत भने त्यति चल्न सकेको देखिएको छैन। जलमा QFX दर्शकहरूको औसत उपस्थिति देख्न पाइन्छ, अन्य हलहरूमा दर्शक उपस्थिति त्यति छैन। 2054 वैशाख 23 गतेबाट सञ्चालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरको स्तरोन्नति गरिएको छ। नयाँ प्रविधिसहित स्तरोन्नति गरिएको हलमा मल्टिप्लेक्सको विशेषता भएको दावी हल सञ्चालकहरूको रहेको छ। चितवनको पहिलो मल्टिप्लेक्स हलको रूपमा जलमा QFX रहेको छ। DCN र पुरानो जलमा हलको संयुक्त लगानीमा बनेको मल्टिप्लेक्समा जलमामा DCN हटेको छ। अहिले पछिल्लो समय चलचित्र हेर्नेहरूको समेत संख्या घटेको व्यवसायीहरूले बताएका छन्। चितवनको भरतपुरमा रहेको सरकारी विद्यालयको कक्षा कोठा शैक्षिक परामर्श केन्द्रले भाडामा लिएर उपयोग गर्दै आएको छ। भरतपुर 11 जागृति चोकमा रहेको श्री हिमालय आधारभूत विद्यालयमा ड्रिम्स एकाडेमी इन्स्टिच्युट प्रालीले मासिक 16,000 रुपियाँ विद्यार्थीलाई तिर्ने गरी शैक्षिक परामर्श केन्द्र सञ्चालन गरेको हो। विद्यालयले शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि करिब 2 वर्ष अगाडि महायज्ञको आयोजना गरी उठेको रकमबाट पक्की भवन निर्माण गरेको थियो। विद्यालयको लागि भनेर निर्माण गरिएको सो भवनमा हरेन्द्र कुमार यादवले ड्रिम्स एकाडेमी इन्स्टिच्युट सञ्चालन गरेका हुन्। आफूले विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गरेर उनीहरूकै सल्लाह अनुसार नै मासिक 16,000 रुपियाँ भाडा तिर्ने गरी 4 महिनाका लागि विद्यालयमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्झौता गरेको यादवले बताएका छन्। सरकारी विद्यालय भाडामा लगाएर शैक्षिक परामर्श चलाउन नपाइने जिल्लामा शैक्षिक परामर्श केन्द्र अनुगमन गरिरहेको प्रदेश स्तरीय अनुगमन टोलीका संयोजक नारायण प्रसाद लम्सालले बताउनु भएको छ। भरतपुर महानगरपालिकाले आफ्नो वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको लागि दुई दिने सूचना प्रविधि क्षमता विकास तथा जीवन व्यवस्थापन सम्बन्धी कार्यशाला हिजो सम्पन्न गरेको छ। सूचना प्रविधिमा जनप्रतिनिधिहरूको पहुँच पुग्न सकोस् भन्ने उद्देश्यका साथ आयोजित सो कार्यशालामा आर्ट अफ लिभिङका पवन नेपाल, समाज सेवा मानव सेवा आश्रमका रामजी अधिकारी लगायतले जीवन व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। सो कार्यक्रममा कोरियाका इन्टरनेसनल माइन्ड एजुकेसन इन्स्टिच्युटका नेपाल प्रतिनिधि बेन्को पार्क, क्यान चितवनका अध्यक्ष भानु शर्मा, ठकराल वान नेपालका उपाध्यक्ष विशाल पौडेल, माइक्रोसफ्टका एक्सपर्ट प्रशान्त देवाजु लगायत महानगरका कर्मचारीहरूले सूचना र प्रविधिको बारेमा जानकारी गराएका थिए। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट सुरु गरिने भएको छ। मृग प्रजातिसँगै निलगाई बदेल लगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन आजबाट गर्न लागि हो। चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने ट्रान्जिट लाइन र डिस्टेन्स स्याम्पलिङ म्याथडबाट अनुगमन गरिँदैछ। नियमित जसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि चितवनका उद्योगहरू बन्द हुन थालेका छन्। विगतका वर्षमा कार्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन्। इटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। चितवन र धादिङलाई जोड्ने सबैभन्दा छोटो दूरीको चेपाङ मार्गमा 16 किलोमिटर पिच निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षमा नै चितवनतर्फ 6 किलोमिटर र धादिङतर्फ 10 किलोमिटर सडक कालोपत्री गर्ने योजना अनुसार अहिले कालोपत्रीको काम भइराखेको छ। जनकल्याण बचत तथा ऋण सहकारीको आयोजना र नेप्सकुनको प्राविधिक सहयोगमा शनिबार नलप्रासीमा चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला पाम वर्कसप सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेप्सकुनका महासचिव चन्द्रप्रसाद ढकालले अहिले सहकारीले स्थानीय तहको आर्थिक विकासमा खेलेको भूमिकाको सराहना गर्दै सहकारीहरू व्यवस्थित र पारदर्शी तवरले सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। विजय खबरमा अब पालो भएको छ नमुना ग्राम सञ्चार अभियानको 35 अङ्क। गैंडाकोट 3 रहेको भोक्रो फाँटमा बाटो, विद्युत, कृषि र शिक्षामा समस्या रहेको स्थानीयले बताएका छन्। कृषि क्षेत्रमा सुधार सहितको बजेट लगानी गरी राम्रो उत्पादन गर्न सकिने भनाइ छ। भोक्रो फाट टोल विकास संस्थाका अध्यक्ष पदम गुन्द्राङ,
बाटो र विद्युतको बिजुलीको समस्या छ, ताकि 2074 सालदेखि त्यहाँ विद्युतीकरणको लागि विस्तार गरियो तर हालसम्म चाहिँ त्यहाँ विद्युत बाल्न सकेको अवस्था छैन। र बाटोको अवस्था हेर्दाखेरि हामी विगत वर्षदेखि आजभन्दा 20-25 वर्ष अगाडिदेखि नै हामी हिलो बाटोमा हिँडिरहेको अवस्था, हिउँदको समयमा हामी चाहिँ ज्यानतेन गरेर जोखिम तरिकाले चाहिँ हामी जिपमा यात्रा गर्छौँ भने यो बर्खायाममा चाहिँ हामी चाहिँ हिलोमा कतिखेर कहाँनिर पल्टिने हो र कहाँनिर पहिरोले पुर्ने हो त्यो समस्याहरू छ। यो बाटोको लागि छिटोभन्दा छिटो चाहिँ हामीले भन्दा स्थानीय तहका नेताहरूले चाहिँ ध्यान आकर्षण गराएर त्यो बाटोलाई अगाडि बढाउने अवस्था देखिन्छ। शिक्षाको अवस्था हेर्दाखेरि नाजुकै अवस्था छ, किनकि हामीसँग अहिले यतिखेर शिक्षाको स्तर हेर्दाखेरि विद्यार्थी पनि अलिक कमै अवस्था, किनकि त्यहाँ धेरै सुविधाहरू नभएर स्कुल मात्र नभएर त्यो टोलभित्रको बाटो यातायात स्वास्थ्यको समस्याले गर्दाखेरि सबै त्यहाँ बस्ने मानिसहरूले के गर्यो भनेपछि आफ्नो बच्चा पढाउनको लागि गैंडाकोट एरियामा चाहिँ झरेको अवस्था, त्यसैले गर्दाखेरि त्यहाँ विद्यार्थी पनि कम छ र शिक्षकहरू पनि निजी स्रोतमा चाहिँ पालिरहेको अवस्था, दुईजना त हामीले निजी स्रोतबाट हेरिरहेको छ। कृषिको बारेमा कुरा गर्दाखेरि अस्ति भर्खरै पनि कृषिबाट चाहिँ अनुगमन जानुभयो, त्यहाँ चाहिँ वडा नम्बर 3 सबभन्दा खेतीयोग्य जग्गा छ भोग्रोफा टोलभित्र, यहाँ चाहिँ यति राम्रो चाहिँ खेत रहेछ भन्ने कुरो गर्नुभयो, उहाँहरूले अवलोकन गर्नुभयो, तर अवलोकन गरिसके पछाडि निकायबाट चाहिँ ध्यान आकर्षण गर्नु भएन, ताकि त्यो भोग्रोफाँट टोलभित्र रहेको त्यो खेत 50-52 बिघाको क्षेत्रफलको जग्गा छ, त्यहाँ चाहिँ हामी 2 लाउँछौँ मकै र धान, यदि त्यहाँ चाहिँ कृषि क्षेत्रबाट र यो नगरपालिकाबाट चाहिँ ध्यान दिनुभयो भने त्यहाँ चाहिँ यो नगरपालिका गैंडाकोट वडा नम्बर 3 सबभन्दा खेतीयोग्य जग्गा त्यहाँ छ। र अहिले चाहिँ पोहोर गएको सालमा यो बाढीले चाहिँ त्यही भोग्रो खोला चाहिँ कटान गरेको छ।
भोक्रफाट टोल विकास संस्थाका अध्यक्ष पदम गन्द्रमाको यो भनाइपछि यो समस्या कहिलेसम्म समाधान हुन्छ त भनी सहकर्मी मायाकण्डीले गैंडाकोट तीनका अध्यक्ष शिवकान्त तिवारीलाई सोध्नु भएको छ।
बाटोको समस्या कुरा गर्नु भने तिम्रो वार्डको बाटोहरू प्रायः सबै ग्रामीण बाटाहरू बर्खायाममा हिँड्न सकिन्छ, केन्द्रीय स्तरको राष्ट्रिय लेभलको तहबाट सम्बन्ध हुनुपर्छ। त्यसको लागि केन्द्र सरकारले पनि एउटा कुनै आउन भनेर काम सुधारि भइसकेको अवस्था थियो। अनि त्यसले कुरा गर्दाखेरि अहिले एउटा वार्डले त्यो सिङ्गै टोलमा एकैचोटि विद्युतीकरण गर्न असम्भव छ ती बजेटहरू, तर पनि विभिन्न निकायहरूसँग नगरपालिका र विद्युत प्राधिकरणसँग सहकार्य गरेर केही पर्सेन्टका कामहरू चाहिँ सहमत भइसकेको छ। करिब करिब 75% कामहरू चाहिँ त्यो भेगमा सम्पन्न भइसकेको छ। बाँकी 25% कामलाई पनि हामी बजेट व्यवस्थापन र विभिन्न निकायहरूसँग बारम्बार जाने झकझकाउने कामहरू चाहिँ भएका छन्। अब ती कामहरू त्यति लामो समयसम्म ट्याकेट भएको छ डिबिटीलाई सिट गर्नुपर्छ जस्तो लाग्दैन। तर कृषि भूमि हो, त्यो भूमिमा अब सिँचाइको अभावले गर्दाखेरि केही भने जस्तो कृषि उत्पादनहरू गर्न नसकेको भन्ने कुरा छ। त्यो कुरामा त्यहाँ पहिल्यै एउटा कुलो चाहिँ छ, कुलोले पानी लागिरहेको ठाउँमा चाहिँ त्यो कृषि उद्योग गरिन्छ। अन्य ठाउँलाई पनि त्यसलाई व्यवस्थित गर्नको लागि प्रदेश सरकार छ अनुरोध गर्नको लागि एउटा पहल भइसकेको अवस्था हो। अब वाडैको एउटा सिङ्गो बजेटले एउटा वार्षिक रूपमा आउने 85 लाख रुपियाँको बजेटले सबै टोलमा सबै कुरा एकैचोटि सम्पन्न गर्न सकिन्छ जस्तो लाग्दैन। अब तथापि गर्नुपर्ने कामहरू निरन्तर रूपमा जारी छन्। जो वडाको पहुँचभन्दा पनि धेरै कामहरू भएका छन्। विभिन्न निकायहरूसँग विभिन्न सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै विकासको क्रमहरू अगाडि बढाइरहेको छ। विद्युतीकरणको लागि करिब करिब यो आर्थिक वर्षभित्रमा त्यहाँ बल्ली आश्वासन वडावासीहरूलाई दिइसकेको अवस्था हो। कुनै अब बर्खायाममा कुनै समस्याहरू झेल्न परेन र विद्युत प्राधिकरणले आफूले अघि गरेको कामहरू अलिक सुचारू तरिकाले गरिदियो भने चाँडै नै विद्युत पाल्न पाउँछन् जग्गा मान्छे। त्यो समस्या नगरकै गुरु समस्या हो। सरकारले अब सबै ठाउँमा दरबन्दी अनुसारको शिक्षाको आपूर्ति गर्न सकिरहेको अवस्था छैन। स्थानीय स्रोत र साधनहरू प्रयोग गरेर निजी शिक्षकहरू राखेर विद्यालय व्यवस्थापनले पठन पाठन गर्दै आइरहेको अवस्था छ। ती कुराहरूलाई पनि सम्बोधन गर्ने गरेर केही अनुदानका व्यवस्थाहरू चाहिँ यसरी पनि गरेको अबका दिनहरूमा नि सोही अब आउँदिन।
अब पालो भएको छ व्यापारिक विश्रामको।
तिम्रो
त बुद्धि नै छैन के, यी सबै पुरानो मोबाइल लगेर नयाँ मोबाइल किनेर लिएर आऊ न।
होइन त्यस्तो कुन ठाउँ छ,
12 वर्षदेखि संसारमा आएको नमस्ते मेरो मोबाइल छँदैछ नि।
हामी कहाँ ओप्पो भिभो सामसङ आइटिएल टेक्नो एमआई का ब्रान्डेड मोबाइलहरू पाइन्छ।
मोबाइल मर्मत तथा आइफोन अनलक र सम्पूर्ण ब्रान्ड मोबाइलको सफ्टवेयर पनि हालिन्छ। सम्पर्क नमस्ते मेरो मोबाइल पुलचोक नारायणगढ चितवन गण्डकी विकास ब्याङ्कको भवन प्रोप्राइटर सुरज पौडेल मोबाइल 9845109977 र 9855530677।
विश्रामपछि फेरि पनि स्वागत छ। अब पालो थाथलो खबर माया कण्डेलबाट।
बागलुङ जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ। ताराखोला गाउँपालिका स्थित 380 किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत उत्पादन सुरु हुनेछ। विद्युतीकरणका लागि तार विस्तार मिटर जडान लगायतका काम भइरहेको ताराखोला जलविद्युत लिमिटेडले जनाएको छ। सहित लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आय आर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ। गाउँपालिकाले 9 वडाका 63 विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुदीप विकले जानकारी दिनुभएको छ। पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको संख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन्। अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम गरेपछि जलझला गाउँपालिका 9 बकुना जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तर उन्नति गर्ने काम सुरु भएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तर उन्नति गर्न लागि हो। चालु आर्थिक वर्षभित्र काम सक्ने गरी संघीय सरकारको 1 करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत 37 लाख गरी कुल 1 करोड 37 लाख रुपियाँ बराबरको बजेटमा सडकको स्तर उन्नतिको काम थालिएको हो। हाल रहेको एकतर्फी सडक चौडा गरेर 8 मिटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने जनाइएको छ।
अब केही छोटा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार गर्नुभएको छ। संघीय संसदको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपाली काङ्ग्रेसको अनुशासन आयोगले राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना गर्न बन्देज लगाएको छ। काङ्ग्रेसले 25 वैशाखबाट अभियान सुरु गर्दैछ र इन्डोनेसियामा अप्रिल 17 भएको निर्वाचनको मतगणनाका क्रममा 270 जना भन्दा बढी कर्मचारीको मृत्यु भएको छ। यिनै खबरसँगै हामी अन्त्यमा छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटका युवाहरूद्वारा नमुना संसदको अभ्यास सफल नेतृत्व बनाउन कार्यक्रमले सहयोग पुगेको मेयर पौडेलको दावी। आगामी नीति तथा कार्यक्रममा युवाहरूको सुझाव पनि लिने उपमेयर कण्डेलको प्रतिबद्धता। मौलाकालिका मन्दिरको 39 औं साधारण सभा सकियो। अध्यक्षमा पुनः शालिक राम सापकोटा चयन। महादेव मन्दिर सेवा समिति गैंडाकोट 6 को अध्यक्षमा पुनः भूषाल। भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरूलाई इमेल इन्टरनेट चलाउन सिकाइदै। नवलपुरको नेकपा एकता स्थानीय तहमा टुङ्गियो। भरतपुरको एक सरकारी विद्यालयमा कन्सल्टेन्सी सञ्चालन। कार्यवाहीका लागि चौतर्फी दबाव। लगातार वर्षात भएपछि चितवनका इँटा उद्योग बन्द। र चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन। अनुगमनका लागि 6 समूहमा विभाजन। चेपाङ मार्गको कालोपत्री जारी। चितवन र धादिङको दूरी छुटिँदै। अवस्था सुने जितिन्छ विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत एकैसाथ प्रसार भइराखेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक राजेन्द्र श्रेष्ठलाई धन्यवाद। हिमा अर्याल बिदा हुन्छु। नमस्कार।